وخلق منها زوجها وبث منهما رجالا كثيرا ونساء واتقوا الله الذي تساءلون به والأرحام إن الله كان عليكم رقيبا وقال النبي صلى الله تعالى عليه وسلم النكاح من سنتي وقال ومن رغب عن سنتي فليس مني أو كما قال صلى الله تعالى عليه وسلم میرے محترم اور معزز سامعین کرام اللہ تبارک و تعالیٰ کا احسان اور کرم ہے کہ اس نے جو ہے ہمیں ایمان اور اسلام کی دولت نصیب فرمائی. مسلمان جو ہے صرف عبادت کر لے تو کافی نہیں, کیونکہ اسلام نام صرف عبادت کا نہیں ہے کہ نماز پڑھ لیا, روزہ رکھ لیا, زکوٰۃ دے دیا تو مسلمانی کا حق ادا ہو گیا. میرے دوست, تو ایسا نہیں ہے. اسلام جو ہے اس کی بنیاد پانچ چیزیں ہیں. ایمانیات, کہ ہمارے عقائد صحیح ہوں, ہمارا عقیدہ, ہماری مانیتائیں جو ہیں وہ صحیح ہوں. اس طرح جو ہے عبادات ہیں, معاملات ہیں, معاشرت ہیں, لوگوں کے ساتھ رہن سہن, ماں باپ کے ساتھ کیسے رہنا, بیوی بچوں کے ساتھ کیسے رہنا, محلہ اور پڑوسیوں کے ساتھ, پڑوسی کے ساتھ, مسلم غیر مسلم کے ساتھ, اور پانچویں چیز ہے ہمارے اخلاق. دین اسلام نے جو ہے یہ ہر شعبے کو کس طریقے سے ہمیں پورا کرنا ہے, کیسے اس میں چلنا ہے, ہر ایک چیز کی جو ہے وہ رہنمائی کی ہے. ہمیں آزاد نہیں چھوڑ دیا, ڈھور ڈنگر کی طرح نہیں ہے کہ صبح گھر سے نکلو, جہاں کہیں چر لو, کھا لو, کہیں منہ مار لو اور رات کو اپنے کھیرے پہ آ کے بن جاؤ. نہیں, ہمیں مکلف بنایا ہے. ہمارا ہر قول, ہمارا ہر فعل, ہر عمل یہ لکھا جاتا ہے. اسی لیے تو اللہ تعالیٰ نے دو فرشتے یہاں لکھ دیے, رکھ دیے کرامن کاتبین. یہ ہماری اچھائی اور برائی کو لکھتے رہتے اور قیامت کے دن یہ ہمارے سامنے پیش کیا جائے گا کہ تم نے جو کیا ہے, جو کہا ہے وہ تمہارا تمہارے سامنے ہے. تم ہی خود پڑھ لو, تم ہی خود اپنا فیصلہ کر لو. تو میرے بزرگوں, ہم آزاد نہیں ہیں. ہماری ہر چیز جو ہے وہ شریعت کے تابع ہیں. شریعت جیسا کہے گی ایسا ہی جو ہے ہمیں وہ عمل کرنا پڑے گا. ایک آدمی قرآن کریم کی تلاوت کرے لیکن بیت الخلاء میں جا کر کرے تو اس کو عبادت نہیں کہیں گے, اس کو گناہ کہیں گے. اس کو ثواب نہیں ملے گا, سزا ملے گی. کوئی آدمی نماز پڑھتا ہے لیکن بے وضو پڑھتا ہے, شریعت کے بتائے ہوئے طریقے کے خلاف پڑھتا ہے, چاہے وہ جو ہے صلاۃ التسبیح پڑھ لے, لمبی چوڑی نماز ہی پڑھ لے, ثواب نہیں ملے گا, بلکہ غلط طریقہ اختیار کرنے کی بنا پر اس کو جو ہے گناہ ہوگا, سزا ہوگی. اور اگر جان بوجھ کر کیا ہے کہ جانتا ہے کہ میرا وضو نہیں ہے اور پھر بھی جرات کی, تو بعض فقہا نے لکھا ہے کہ کافر ہو جائے گا, اس کو کافر قرار دیا جائے گا. اس لیے تو یہ حکم ہے کہ نماز میں اگر وضو ٹوٹ جائے تو آدمی کو چاہیے کہ نماز توڑ دے اور وضو کرنے کے لیے چلا جائے. اور اگر بھیڑ بھاڑ ہے, نکلنے کا مسئلہ ہے, تو کم سے کم وہاں بیٹھ جائے, اپنی نماز توڑ دے لیکن وہاں بیٹھ جائے, جان کر کہ میرا وضو ٹوٹ گیا ہے. اور کب مجھے تو شرم آتی تھی, میں شرم کی وجہ سے نہیں نکل سکا اور نماز چالو ہی رکھی, تو اس پر کفر کا خوف ہے کہ بعض فقہا نے کہا کہ یہ کافر ہو جائے گا. تو میرے دوستو, تمام چیزوں کے اندر ہم مقید ہیں. हम आज़ाद नहीं हैं। इसी तरह जो एक इबादत हम जो भी आज करने जा रहे हैं, हमारे एक साथी का निकाह होने जा रहा है, मेरे अजीजों ये भी एक बहुत बड़ी इबादत है, ये अफजल तरीन इबादत है। अल्लाह रब्बुल आलमीन ने तो इसको अपनी निशानियों से गिनाया है। जिस तरह अल्लाह ने ये कहा कि ज़मीन और आसमान उसकी निशानियाँ हैं, इन नफ़ी खल्क समावात वल अर्द वख्तिलाफ अल्लैल वन नहार आयात, के ज़मीन और आसमान का पैदा करना, रात और दिनों का उलटना पुलटना, इसमें जो है निशानियाँ हैं लकौमी यज़्ज़क्करून, नसीहत हासिल करने वालों के लिए। चांद सूरज अल्लाह की निशानी है। तो इस तरह निकाह को, इस दिवाजी ज़िंदगी को, इसको भी कुरान जो है अल्लाह की आयत में से एक आयत कह रहा है। वो मिन आयत ही अन खलक लकुम मिन अनफुसकुम अज़वाजा लितस्कुनु इलैहा वजअल बैनकुम मवद्दतन वरहमा इन फी ज़ालिका लआयातिल लिक़ौमिन यतफक्करून, के निकाह भी अल्लाह की आयत में से एक आयत है, एक निशानी है। किसको आयत कहते हैं, क्यों निकाह को कुरान करीम ने आयत कहा है? तो कहा आयत का माना है अलामत, निशानी, जिसके ज़रिए से किसी को पहचाना जाए, इसको अलामत कहते हैं, निशानी कहते हैं। मस्जिद की अलामत, मस्जिद की निशानी मनारे होते हैं, दूर से आदमी देख के कहता है कि वहाँ मस्जिद है, गैर मस्जिद पर मनारे नहीं लगाए जाते है ना। हमने बहुत सालों ने सफ़र किया, रेलवे में प्लेटफॉर्म पर खड़े रहते हैं, सिग्नल अगर लाल बताता है, लाल बत्ती, तो हर आदमी कहता है कभी यहाँ गाड़ी नहीं आएगी, क्योंकि लाल बत्ती का सुलगना ये निशानी है, ये अलामत है कि यहाँ गाड़ी नहीं आएगी। और जब वो हरी होती है, लीली होती है, तब सब कहेगा गाड़ी आने की तैयारी। तो ये अलामत है जिसके ज़रिए से किसी चीज़ को पहचाना जाता है। तो जैसे ज़मीन और आसमान के ज़रिए हम अल्लाह को पहचानते हैं, चांद और सूरज के ज़रिए अल्लाह की कुदरत को पहचानते हैं, अल्लाह तबारक व तआला कह रहे कि निकाह भी मेरे की निशानी है, इसके ज़रिए से मैं दो ख़ानदानों के अंदर उल्फत और मोहब्बत डाल देता हूँ, इस उल्फत और मोहब्बत और दो ख़ानदानों को मिला देने से मुझे पहचानो। ये उल्फत और मोहब्बत दूसरा कोई नहीं डाल सकता। निकाह से पहले दो ख़ानदान अजनबी हैं, अलग अलग है, कोई रिश्ता कोई ताल्लुक नहीं। खुदा ने चाहे अगर ये ख़ानदान पर कोई मुसीबत आफत आई, वो कहेंगे हमें क्या है, तो अलग है, हमारा उनसे कोई रिश्ता नाता नहीं। लेकिन अगर निकाह के बाद अगर ख़बर पड़े मौलवी सुफियान साहब को कि मोहतरमा साहिबा जो अभी बीमार हो गई, तो माँ की फिक्र नहीं करेंगे, उससे ज़्यादा बीवी की करेंगे, है ना। शाम को ही गाड़ी लेके पहुँच जाएंगे, क्या अरे 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 ये तो अभी हमारी जो रिश्तेदार बन गए, हमारी बीवी बन गई, क्या हो गया, कौन सी तकलीफ़ आ गई, दौड़े दौड़े जाएंगे, है ना। इस तरह उस ख़ानदान वाले को अगर खबर पड़ी कि यहाँ कुछ हालात हैं, यहाँ कुछ आफतें, ये दौड़े हुए आएंगे, तो ये उल्फत, ये मोहब्बत, ये लगाव, ये ताल्लुक अल्लाह के सिवा कोई नहीं डाल सकता है, ये काम सिर्फ अल्लाह ही कर सकता है, इसलिए अल्लाह ने इसको निशानी करार दिया। मेरे दोस्तों बुजुर्गों, निकाह जो है ये अजीम तरीन इबादत है। आज हमने उसको खुराफात में ढाल दिया है, आज हमने उसको एक किस्म की मस्ती और मजाक बना दिया है। निकाह ये जो है इतनी बड़ी इबादत है कि तमाम अंबिया किराम अलैहिमुस्सलाम ने इस सुन्नत को अदा किया सिवाय यहया अलैहिस्सलाम के। जितने भी अंबिया आए, जितने भी पैगंबर आए, सब ने निकाह किया, कोई भी नबी ऐसा नहीं जिन्होंने इस सुन्नत को अदा न किया हो सिवाय यहया अलैहिस्सलाम के। हत्ता कि हज़रत ईसा अलैहिस्सलाम क़यामत के करीब जब आएंगे, और आपको मालूम है कि वो कितने दिन यहाँ रहेंगे ये भी बता दिया गया है, कुछ अय्याम के लिए आएंगे, लेकिन उस मुख्तसर से अय्याम के लिए जब वो दुनिया में आएंगे दोबारा, तो भी शादी करेंगे, तो भी वो जो है बग़ैर शादी के नहीं रहेंगे। निकाह जो है इतनी अहम इबादत है, अतः कि अब्दुल्ला इब्ने मसऊद रदी अल्लाह तआला अन्हु से रिवायत है कि उन्होंने फरमाया कि अगर मुझे ये पता लग जाए कि सिर्फ अब मेरी ज़िंदगी के 10 दिन बाकी हैं और 10 दिन के बाद मुझे इस दुनिया से रुखसत होना है, तो भी मैं शादी करूँगा और बग़ैर शादी के मैं नहीं रहूँगा। इसीलिए तो आपको मालूम है कि हमारे नबी हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने खुद 11 निकाह किए, उन्होंने 11 निकाह किए और अपनी ज़िंदगी के आखिर में हज़रत मुआज़ इब्न जबल रज़ी अल्लाह तआला अन्हु को यमन का हाकिम बनाकर भेजा। और बाद जगहों तो ये भी आया कि आप सल्लल्लाहु तआला अलैहि वसल्लम मदीने की बॉर्डर पर, मदीने की सरहद पर इनको रवाना करने के लिए गए और कहा कि मुआज़ जब तुम वापस आओगे तो तुम मुझे ज़िंदा नहीं पाओगे, तुम्हारा गुजर मेरी कब्र पर से होगा। उस वक्त में हज़रत मुआज़ को रवाना किया। हज़रत मुआज़ यमन के गवर्नर बने और वहाँ जो है उस वक्त ताउन फैला, ताउन जिसको हम प्लेग कहते हैं, बहुत सारे लोग मर जाते हैं। आज उसका दूसरा नाम आ गया कोरोना वायरस, है ना, कि वायरस लगा इंसान चलते फिरते बोलते चालते मर गया। मेरे दोस्तों, ये एक अजाब होता है, एक अल्लाह की तरफ से एक आजमाइश होती है। जब गुनाह इंसान के भर जाते हैं, नाफरमानियाँ भर जाती है, खुदा का गैज़ और गज़ब जब भड़कता है, तो फिर जो है अल्लाह तबारक व ताला अपनी कुदरत के लिए, अपनी कुदरत के इजहार के लिए ऐसी कोई ना कोई चीज़ दुनिया में लाता है ताकि इंसान ये ना समझे कि मैं मुख्तार हूँ, मैं कादिर हूँ, मैं जो चाहूँ वो कर सकता हूँ। अल्लाह उसको दिखाना चाहता है कि नहीं, तेरे बस में नहीं है, तो इससे ऊपर कोई बड़ी ताकत है, तो इससे ऊपर बड़ी कोई कुव्वत है जिसके कब्जे में सब कुछ है। ऑस्ट्रेलिया में आग लगी थी अभी, आपको मालूम है ना, कितनी ख़तरनाक आग लगी। पूरी एक हुकूमत, पूरा एक मुल्क अपनी पूरी ताकत झोंक देता है इसको बुझाने के लिए, लेकिन नाकाम होता है, आजिज़ हो जाते कि कैसी जंगल में आग लगी है। इतना पानी इस्तेमाल करने के बाद, इतना केमिकल डालने के बाद, इतना गैस छोड़ने के बाद काबू में नहीं आ रही। तो खुदा अपनी कुदरत को बताता है, इजहार करता है कि इंसानों अपने आप को आज़ाद मत समझो, अपने आप को जो है मुख्तार और जो मन में आए वो करने वाला मत समझो। इसका इस्तेहज़ार रखो कि तुम्हारे ऊपर कोई है, तुम्हारे किए को, तुम्हारे कहे को कोई देख रहा है। तो मेरे दोस्तों, हज़रत मुआज़ इब्न जबल रज़ी अल्लाह तआला अन्हु जब वो गवर्नर थे, उनके निकाह में 2 बीवियाँ थीं, दोनों की दोनों उस ताउन में फौत हो गई, अल्लाह के हुक्म से उनकी वफात हो गई और ख़ुद वो भी ताउन के मर्ज में मुबतला थे। लेकिन अपने साथियों से कहा कि जल्द अज जल्द मेरा निकाह करा दो, जल्द अज जल्द मेरा निकाह करा दो, मुझे यकीन है कि ताउन की बीमारी मुझे लग गई है, मैं सुबह या शाम का मेहमान हूँ, हो सकता है मैं अभी चला जाऊँ, लेकिन मैं ये नहीं चाहता हूँ कि जिस वक्त मेरी अल्लाह से मुलाकात हो तो मेरी मुलाकात उस हाल में हो कि मेरी शादी न हुई हो, बेशादीशुदा हूँ इस हाल में, मैं अल्लाह से मिलूँ मैं ये नहीं चाहता, इसलिए तुम मेरी जल्दी से जल्दी शादी करा दो। मेरे दोस्तों, निकाह जो है ये इतनी बड़ी इबादत है। आप सल्लल्लाहु तआला वसल्लम के खादिम हज़रत एकाफ रज़ी अल्लाह तआला अन्हु आपकी हमेशा खिदमत करते थे। एक मरतबा आप सल्लल्लाहु अलैहि वसल्लम से पूछा कि एकाफ, आपने निकाह किया है, आपने शादी कर ली? हज़रत एकाफ रज़ी अल्लाह तआला अन्हु कहा कि नहीं या रसूलल्लाह, मैंने शादी नहीं की है। आपने कहा क्या तुम्हारे पास शादी करने की ताकत है? बीवी को जो महर देना हो, उसका खर्चा देना हो, उसकी ताकत है? उसका जो हक है जिस्मानी वादा करने की ताकत है? हज़रत एकाफ रज़ी अल्लाह तआला अन्हु फरमाया हाँ या रसूलल्लाह। तो आपने फरमाया कि अल्लाह उस आदमी को पसंद नहीं करता है जिसके पास निकाह करने की ताकत हो और उसके बावजूद भी वो निकाह न करे, उसके बावजूद भी वो बेनिकाह ही रहे, ऐसे आदमी को अल्लाह पसंद नहीं करता है, जितना जल्दी हो सके इतनी शादी कर लो। तो मेरे दोस्तों बुजुर्गों, निकाह जो है एक बहुत बड़ी इबादत है। निकाह जो है उसके ज़रिए से समाज की बहुत बड़ी हिफाजत होती है। आदमी जब निकाह कर लेता है, जिना से खुद भी बच जाता है, बीवी को भी बचाता है, नेक औलाद पैदा होने का ज़रिया होता है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से फरमाया कि 3 लोग ऐसे हैं کہ جن کی اللہ مدد کرتا ہے. تین لوگ ایسے ہیں جن کی اللہ مدد کرتا ہے. آپ نے فرمایا ایک مکاتب ہے. مکاتب کہتے ہیں ایسا غلام جس نے اپنے مولا سے اگریمنٹ کر لیا ہو کہ میں تجھے اتنا روپیہ دے دوں گا تو مجھے آزاد کر دے. اگر مولا راضی ہو جائے اللہ اس مکاتب کی مدد کرتا ہے کہ کہیں سے جلد از جلد اس کو روزی مل جائے تاکہ جو ہے وہ بدلے کتابت چکا کے وہ آزاد ہو جائے. دوسرا مجاہد جو نیت کرتا ہے کہ میں اللہ کے راستے میں نکلوں گا اللہ کے راستے میں جاؤں گا, اس مجاہد کی اللہ نے وعدہ کیا مدد کا وعدہ کیا ہے کہ اس کی میں مدد کروں گا. اور تیسرا کہا کہ وہ نکاح کرنے والا جو نیت کرتا ہے کہ میں نکاح کرنا چاہتا ہوں تاکہ میری عزت میری عصمت کی حفاظت ہو جائے, میری آنکھوں کی حفاظت ہو جائے, میرے خیالات کی حفاظت ہو جائے, میری شرمگاہ کی حفاظت ہو جائے, جس کے ساتھ میں شادی کروں اس کی حفاظت ہو جائے, اس نیت سے جو شادی کرتا ہے اللہ کا اس کی مدد کرتا رہتا ہے. میرے دوستو جب قیامت کے دن اعمال تولے جائیں گے, نماز کا وزن ہوگا, روزے کا وزن ہوگا, زکوٰۃ صدقات کا وزن ہوگا, تو سب سے زیادہ وزنی چیز جو ترازو میں تولی جائے گی کہ ایک تو نیک اخلاق ہوں گے, اچھے اخلاق کے لوگوں کے ساتھ بھلائی کے ساتھ رہا اس کا وزن سب سے زیادہ ہوگا. اور دوسری روایت میں آیا کہ اس آدمی کا وزن اعمال کا سب سے زیادہ ہوگا جس نے شادی کی اور بیوی جل آیا اور نیک اولاد ہوئی, اس کے نان نفقے کے لیے اس کے خرچ کے لیے حلال پاک کمائی کے لیے محنت کرتا ہے, اور محنت کرنے کے لیے یہ جو اس نے عمل کیا اس عمل کا ثواب سب سے زیادہ ہوگا, اس کا وزن سب سے زیادہ ہوگا. تو میرے دوستو یہ نکاح بہت بڑی عبادت ہے, لیکن افسوس ہے آج ہمارے اندر خرافات آ گئے. سب سے بڑا آج ہم منگنی لے کے جاتے ہیں تو سامنے والے کا جھونپڑا ہوتا ہے, لیکن مہر کی بات آتی ہے تو کہ مہر فاطمی لیں گے. اب مہر فاطمی کیا ہے وہ بھی اس کو خبر نہیں ہوتی کہ مہر فاطمی ہے کیا, مہر فاطمی کس کو کہتے ہیں, اس کا وزن کیا ہے, لیکن بس اب چل پڑا کہ نہیں مہر فاطمی لیں گے. ذرا ہم اس کو پوچھتے ہیں مہر فاطمی یعنی کیا, کہ بی بی نہیں مہر. تو بہت ساری بی بی آئے میں نے کہا ہے نا, ابھی ہم گئے تھے یہاں چیتن داس میں تو کہا بی بی کی مہر, تو پہلے ہم پڑھتے تھے ہماری اسما کی بی بی تھی تو میں نے کہا ان کی مہر دے دے 200 روپے تھی برابر ہے, تم نے تو بی بی کی مہر مانگی نا بھائی, تو ہم آپ کو ہم اس بار کی بی بی کی مہر دے دیتے ہیں نا, تو 200 روپے ہوگی. تو وہ بھی پتہ نہیں ہے. اب میرے دوستو مہر فاطمی ایک جو ہے ہمارے دماغ میں ہمارے سماج میں چل پڑا ہے. آپ کو معلوم ہے قصہ کہ حضرت علی رضی اللہ تعالیٰ عنہ نبی کریم صلی اللہ علیہ وسلم کے چچازاد بھائی تھے, ہے نا, ان کے کاکا نہ تھے, ابو طالب کے بیٹے تھے. آپ صلی اللہ علیہ وسلم کے والد حضرت عبداللہ کا تو بہت پہلے ان کے پیدائش سے پہلے ہی انتقال ہو گیا. آپ ان کی دادا کی پرورش میں رہے عبد المطلب کے. ان کے انتقال کے وقت عبد المطلب نے ابو طالب کو وصیت کی تھی کیونکہ یہی ان کے سگے چچا تھے, کہ باپ بھی ایک ماں بھی ایک, باقی تو چچا جو تھے وہ اللہ تھی تھے, کہ ان کا باپ ایک تھا لیکن مائیں الگ تھی. تو ابو طالب نے سوچا کہ بہت سارے چچا تو ہیں کہ میری اولاد ہے لیکن عبداللہ کی ماں اور ابو طالب کی ماں ایک ہے, تو میں ابو طالب کے حوالے کر دوں تاکہ ان کی نگہبانی کریں گے. آپ صلی اللہ علیہ وسلم کو انہوں نے پالا پوسا بڑا کیا, ہر طرح کا خیال کیا, وہ میں آپ کو نہیں بتانا چاہتا ہوں تو آپ جانتے ہی. ابو طالب کی وفات کے بعد حضرت علی تو چھوٹے تھے بچے تھے, یہ جو ہے آپ صلی اللہ علیہ وسلم کی پرورش میں آ گئے, آپ کے پاس آ گئے, آپ کے پاس رہنے لگے. تو بچپن سے ہی انہوں نے اپنا بیٹا بنا لیا, اپنے بیٹے جیسا بنا لیا. اب جو ہے اگر حضرت علی کا کہیں اور بھی نکاح ہوتا, حضرت فاطمہ کے علاوہ کوئی اور جگہ پر بھی آپ نکاح کراتے, کیونکہ اب آپ سراسم حضرت علی کے باپ کے قائم مقام ہو گئے تھے اور جو ہے ان کو نکاح تو کرانے کا ہی تھا, تو کہیں اور بھی نکاح کراتے تو آپ صلی اللہ علیہ وسلم حضرت علی کی طرف سے کچھ نہ کچھ ضرور دیتے. لیکن اب تو یہ بات یہ آئی کہ اپنی ہی بیٹی سے نکاح کرانا ہے, حضرت فاطمہ سے نکاح کرانا ہے, تو آپ نے حضرت علی کو پوچھا, حضرت ابو بکر کو بلایا, حضرت عمر کو بلایا, مسجد میں سب کو جمع کیا, हज़रत अली को बुलाया कि मैं तुम्हारा निकाह हज़रत फातिमा से कर देना चाहता हूँ, तुम्हारे पास कुछ हैं? तो उन्होंने कहा कि या रसूलुल्लाह मेरे पास कुछ नहीं है, दो चीज़ें हैं मेरे पास, एक मेरे पास घोड़ा है और एक मेरी ज़िरह है, लखन का जो एक लिबास आता है लड़ाई में पहनने के लिए ताकि तलवार का वार न लगे, ये दो चीज़ें हैं। आप सारा फरमाया कि अरे घोड़ा रखो, ये जिहाद में काम आएगा। आज तो हमारे पास डंडे भी नहीं है, है ना, हमारे घर में ढूंढो तो क्या निकले, कोई भी भैंस को मारने की जो है छोटी सी लकड़ी आती वो भी नहीं निकले, है ना। हालांकि मुसलमान हर तरह से हर एतबार से तैयार होना चाहिए। وَعَيْدُ لَهُمْ مَسْتَطَعْتُمْ مِنْ قُوَّةٍ وَمِنْ رِبَاطِ الْخَيْلِ تُرْهِبُونَ بِهِ عَدُوَّ اللَّهِ وَعَدُوَّكُمْ جو ہے کاجو سپریم کورٹ کا جو ہے ریٹائرڈ جج، اس نے کہا تھا کہ مسلمانوں پر مجھے تعجب ہے کہ مسلمانوں نے اپنے بچاؤ کے لیے کچھ نہیں تیار کر رکھا، حالانکہ ان کا نبی نبی کریم صلی اللہ علیہ وسلم جس دن ان کی وفات ہوئی تو رات کے وقت میں گھر میں روشنی کے لیے دیے کے اندر تیل نہیں تھا، کیروسین نہیں تھا، لیکن اس نبی نے دشمن کو ڈرانے کے لیے اپنے روم میں 11 تلوار لٹکا رکھی تھی، 11 تلوار تیار رکھی تھی۔ آج ہمارے پاس کیا ہے، ہے نا، ہمارے پاس کچھ نہیں، خالی ڈینگے ہیں، خالی بڑی بڑی باتیں ہیں، یہ کر دیں گے وہ کر دیں گے، یہ ہو جائے گا، باتوں سے کچھ نہیں ہوتا ہے میرے دوستو۔ تو حضرت علی رضی اللہ تعالیٰ عنہ کو کہا گھوڑا رکھو، جہاد میں کام آئے گا، اس زرہ کو بیچ دو۔ تو حضرت علی رضی اللہ تعالیٰ عنہ اس کو بیچنے کے لیے گئے مدینہ کے بازار میں، راستے میں سیدنا عثمان غنی ملے، پوچھا علی کہاں جا رہے ہو؟ تو انہوں نے کہا کہ رسول اللہ صلی اللہ علیہ وسلم میری شادی حضرت فاطمہ سے کر رہے ہیں اور مہر کی بات ہے اور میرے پاس مہر کا پیسہ نہیں، اللہ کے نبی نے حکم دیا اس کو بیچ دو، کل آؤ مجھے دے دو۔ کتنا لوگے؟ کہا 480 درہم، 480 درہم لوں گا۔ حضرت عثمان غنی نے کہا ٹھہرو، میں گھر جا کے آؤں، مالدار صحابی تھے، 480 درہم لے کے آئے، دے دیے، لاؤ زرا مجھے دے دو۔ اور پھر تھوڑے آگے جا کے کہا یہ زرا بھی میری طرف سے تم کو ہدیہ، اور لا کے پیسے نبی کریم صلی اللہ علیہ وسلم کو دے دیے۔ اب ان کی جانب سے اللہ کے نبی نے حضرت فاطمہ کو مہر دی، اب اس کو لے کے ہم چل پڑے، ہے نا۔ اس طرح نگم جو ہے نکاح مہنگے کرتے جا رہے ہیں، میرے فاطمی آج کے حساب سے 73,000 روپے بنتی ہے، 73,000 روپے ایک اس کی تو، یعنی 4-5 قسمیں ہیں، لیکن جو قسم ہمارے یہاں چل پڑی ہے 131 تولہ، یہ آج کے حساب سے جو 10 گرام کے حساب سے 153 تولہ 154 تولہ، یہ 73,000 روپے کی بنتی ہے۔ اتنا نکاح مہنگا کرتے جا رہے ہیں، جتنا نکاح مہنگا ہوگا اتنا جو ہے زنا جو ہے وہ سستا ہوگا میرے دوستو۔ دوسری بات، آج کل ہم جو ہے ولیمہ کے نام سے خرافات کر رہے ہیں، ولیمہ کے لوگ پارٹی پلاٹ بلاک جو ہے بک کر رہے ہیں، اور اس کے اعتبار سے مالداروں کو بلایا جا رہا ہے، غریبوں کو بلایا جا رہا ہے، نہ جانے کون کون سے خرافات، شادیاں مہنگی سے مہنگی تر ہوتی جا رہی ہیں۔ اگر یہی حال ہمارا رہا، اللہ ہمارے آنے والی نسلوں کی حفاظت فرمائے۔ میرے دوستو ایک قصہ ابھی کا جو ہے، ایک بہت بڑے عالم نے اپنی کتاب میں لکھا ہے کہ ان کی ایک حسین جمیل خوبصورت لڑکی تھی، پیغام آیا تو باپ نے جو ہے اچھا لڑکا ہے، سمجھدار لڑکا ہے، سمجھدار خاندان ہے، یہ کر کے رشتہ طے کر لیا، کیا بھائی تمہارے وہاں شادی۔ رشتہ طے ہو گیا تو وہاں سامنے سے چٹھی آئی کہ تمہاری لڑکی سے ہم اس وقت شادی کریں گے جب تم ہمیں اتنی اتنی چیزیں دو گی، یعنی جہیز کا مطالبہ کیا۔ باپ نے دیکھا تو کہا کہ بھائی اتنے پیسے اتنی چیزیں دینے کی میرے اندر طاقت نہیں ہے، اس رشتے کو میں توڑ دیتا ہوں، تیرا میرا رشتہ ختم۔ دوسرا رشتہ آیا، وہ بھی طے ہو گیا، اس نے بھی ایسا ہی بھیجا، باپ نے دیکھا کہ اتنی طاقت میرے پاس نہیں ہے، اس رشتے کو بھی توڑ دیا۔ لڑکی جو تھی وہ باپردہ تھی، دیندار تھی، سمجھدار تھی، باپ نے کبھی بھی اس کو نہیں کہا کہ بیٹا میں تیرا رشتہ اس بنا پر توڑ رہا ہوں کہ جو ہے جو منگیتر ہے، جو منگنی کرنے والا ہے، وہ میرے پاس سے اتنا اتنا مال مانگ رہا ہے اور میرے اندر اس کو دینے کی طاقت نہیں ہے، اس لیے میں نے تیرا رشتہ توڑ دیا، یہ کبھی نہیں کہا۔ ایک دن اتفاقاً ایسا ہوا کہ کوئی ملنے والا مہمان، جان پہچان والا گھر پہ آ گیا، اور جو ہے اس نے بات نکالی कि तुम्हारी बेटी के रिश्ते दो दो हो गए और तुमने दोनों रिश्तों को तोड़ दिया। ये बात जब हुई तो लड़की पर्दे के पीछे थी, तो उसको भी जो हुआ कि ज़रा मैं सुनूँ तो सही कि कौन सी बात ऐसी हुई है, क्या मेरे अंदर कोई ख़राबी है, सामने वाले में कोई ख़राबी थी कि मेरे बाप ने इतने अच्छे अच्छे मेरे रिश्ते तोड़ दिए। तो बाप ने धीरे से उस मेहमान से कहा कि रिश्ता तो बड़ा भला था, रिश्ता तो बड़ा अच्छा था, लेकिन उसने हम दोनों ने मुझसे जहेज का मुतालबा किया, इतने इतने रुपए की चीज़ मांगी और मेरे अंदर उसकी ताकत नहीं है कि मैं इसको दे सकूं। अगर मुझे देना हो तो मेरा ये मकान बेच देना पड़े, और भी मेरी तो दूसरी बेटियां हैं, मैं दूसरी बेटियों के लिए कहां से लाऊंगा। इसी मुसीबत को भांप कर मैंने सिस्टर को तोड़ दिया है। लड़की ने बात सुन ली कि मेरे बाप ने मेरा रिश्ता सिर्फ इस जहेज के लिए तोड़ दिया है। रात को सारे लोग सो गए, उसने जो है चूहों के मारने वाली दवा पी और जो है खुदकुशी कर ली, मर गई। बेगैरत नहीं थी, बागैरत थी। वो समझती थी कि मैं अपने बाप के लिए बवाल बनूंगी, मैं मुसीबत बनूंगी, तो कभी नहीं। मेरे अजीजों, आज हम उस लहर पर जा रहे हैं, उस रास्ते पर हम चल पड़े हैं। आज जो है हम निकाह को महंगे करते जा रहे हैं, हमारी शादियां, हमारे मंडप, स्टेज, खुराफात, खर्चे, ये सब हम क्या कर रहे हैं? कौन हमको रोकेगा? कौन रोकेगा? कोई कहते तंजीम वाले रोकेंगे, कोई कहते शूरा वाले रोकेंगे, कोई कहता है कौन रोकेगा, हमको ही रुकना पड़ेगा। अगर हम आज नहीं रुके, कल मेरे सामने मेरी बच्चियाँ हैं, उनकी मुझे शादी कराना है, हम कहेंगे रिवाज ये करना पड़ता है, कब तक करोगे? लोग हलाक हो गए, लोग तबाह बर्बाद हो गए। आप केरला में जाइए, आप बांग्लादेश जाइए, आप यूपी में जाइए, लोगों के घरों में 40-40 साल की जो है लड़कियां बैठी हुई हैं, शादियां नहीं हुई, और न होने की सिर्फ एक ही वजह है कि इतना बड़ा इतना महंगा जहेज कहाँ से लाएगा बाप, कहाँ से लाएगा, कैसे देगा? तो मेरे अजीजों, इस इबादत को हमने गुनाह बनाए रखा है, इस इबादत को हमने खुराफात में डुबाए रखा है। अल्लाह तबारक व ताला हम सबको जो है इन खुराफात से बचने की तौफीक अता फरमाए। हर आदमी अपने घर से तय करे कि मैं न कुछ दूंगा न कुछ लूंगा, मैं अपने घर से एक भी रुपए का जहेज न दूंगा न लूंगा। और महर भी कम करें। हमारे उलमा ने शुरू में महर बढ़ाने की इजाज़त दी थी कि भाई 1000 रुपये हैं, 1000 रुपया बहुत कम है, महंगाई हो गई है, थोड़ा बढ़ाओ। ये तो बढ़ते मेरे फातमी पर ही पहुंच गए, है ना, कि सब आदमी चाहता है कि मेरे घर मेरे फातमी, मैं मेरे फातमी का मुतालबा करूँ। तो इस मुतालबा को छोड़ दो, सोने चांदी के मुतालबात को छोड़ दो, जितना दोनों ख़ानदान की हैसियत हो इस एतबार से महर तय किया जाए, और जो है जितने खुराफात कम हो ये हमारे हक में फ़ायदा है, हमारे लिए फ़ायदा है। हम हमारे घर से शुरुआत करेंगे भाई, कोई हमको कहने नहीं आएगा, कोई तंजीम का, कोई शूरा का, कोई किसी कमेटी का इंतज़ार मत करो, अपने घर से इस इस्लाह की शुरुआत करो। इंशाअल्लाह पूरे समाज के अंदर इस्लाह हो जाएगी, समाज दुरुस्त हो जाएगा, हमारी औलाद हमको दुआएं देगी। हम तो कब्रों में चले जाएंगे, तो हम सब इसकी फिक्र करते हैं भाई। अल्लाह हम सबको तौफीक अता फरमाए, और जो निकाह होने जा रहा है अल्लाह उसमें खूब खैर और बरकत आफियत नसीब फरमाए, नेक साले औलाद का जो है उसको ज़रिया बनाए। शोएब, मैं निकाह पढ़ा दूँ, ये पढ़ा दूँ निकाह।
الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا، من يهده الله فلا مضل له ومن يضلله فلا هادي له، ونشهد أن لا إله إلا الله وحده لا شريك له، ونشهد أن سيدنا ومولانا محمدًا عبده ورسوله،
صلى الله تعالى عليه وآله وسلم. فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. يا أيها الناس اتقوا ربكم الذي خلقكم من نفس واحدة وخلق منها زوجها وبث منهما رجالا كثيرا ونساء، واتقوا الله الذي تساءلون به والأرحام، إن الله كان عليكم رقيبا. وقال تعالى: يا أيها الذين آمنوا اتقوا الله حق تقاته ولا تموتن إلا وأنتم مسلمون. وقال تعالى: يا أيها الذين آمنوا اتقوا الله وقولوا قولا سديدا يصلح لكم أعمالكم ويغفر لكم ذنوبكم، ومن يطع الله ورسوله فقد فاز فوزا عظيما. وقال النبي صلى الله تعالى عليه وسلم: النكاح من سنتي. وقال: ومن رغب عن سنتي فليس مني. وقال النبي صلى الله عليه وسلم: تزوجوا الودود الولود، فإني مقاتل بكم الأمم يوم القيامة، أو كما قال صلى الله تعالى عليه وسلم. مولوی سفیان صدیق رضی صاحب، سنیے، میں نے بحیثیت وکیل الوکیل شاہین شعیب غازی کا نکاح 20,000 روپے نقد مہر کے عوض کر دیا، آپ نے قبول کیا؟
میں نے اس کو اپنے نکاح میں قبول کیا.
بارک اللہ بارک علیکم اجمعین.